बालबाटिकाको एउटा अर्को श्रृङ्खलामा तिमीहरूलाई धेरै धेरै स्वागत छ। आज सोमबार, सोमबारको बालबाटिकामा हामीले प्रेरणादायी प्रसंग, कथा अनि गीतहरू सुनाउने गर्छौं। आजको कार्यक्रममा हामीले भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार जित्न सफल अलेक्सान्द्र मिखाइलोभिच प्रोकोरोभको बारेमा जानकारी गराउँछौ। त्यस्तै गरी साथी शीर्षकको एउटा कथा सुनाउँछौ र एउटा गीत सुनाउँछौ। कार्यक्रमको सुरुवातमा अलेक्सान्द्र मिखाइलोभिच प्रोकोरोभको बारेमा तिमीहरूलाई प्रेरणादायी प्रसंग सुनाउँछौ। यो प्रेरणादायी प्रसंग हामीले भौतिक शास्त्रका नोबेल पुरस्कार विजेता शीर्षकको पुस्तकबाट लिएका हौ भने लेख्नु भएको छ दाजु हरिहर पौडेलले। अलेक्सान्द्र मिखाइलोभिच प्रोकोरोभको जन्म 11 जुलाई 1916 अस्ट्रेलियाको क्विन्सल्यान्ड स्थित अटटोनमा मिखाइल इभानोभिच र मारिया प्रोकोरोभाका सन्तानका रूपमा भएको हो। भाइ बहिनीहरू, रूसको राजनैतिक व्यवस्था परिवर्तनपछि उनी आफ्ना पिता माताका साथ सन् 1923 सोभियत रूस गए। सन् 1934 लेनिनग्राड स्टेट विश्वविद्यालयको भौतिक शास्त्र विभागमा उच्च अध्ययनका लागि अलेक्सान्द्र भर्ना भए। 5 वर्षपछि स्नातक उत्तीर्ण गरी लेभेदेव भौतिक शास्त्र संस्थानमा जुनियर वैज्ञानिकका रूपमा उनले काम गर्न थाले। भाइ बहिनीहरू, दोस्रो विश्वयुद्धमा उनले लाल सेनामा कार्य गरे। सन् 1946 लेभेदेवमा सिनियर वैज्ञानिकका रूपमा कार्य गरी सन् 1954 प्रयोगशालाकै प्रमुख हुन पुगे। सन् 1968 उनी संस्थानको कार्यकारी प्रमुख बने। सन् 1954 उनी मस्को विश्वविद्यालयमा प्रोफेसरका रूपमा काम गर्न थाले। भाइ बहिनीहरू, प्रोकोरोभले प्रारम्भिक शोध कार्य प्रकम्पक सम्बन्धी गरेका भए पनि सन् 1947 प्रोफेसर भ्याक्सलेरको सुझाव अनुसार प्रवेग यन्त्रमा इलेक्ट्रोनको विशेष विकिरण सम्बन्धी अध्ययन गर्न थाले। उनले यसै विषयमा सन् 1951 विद्यावारिधि समेत गरे। भाइ बहिनीहरू, त्यसपछि सन् 1950 उनले रेडियो स्पेक्ट्रोस्कोपी र क्वान्टम इलेक्ट्रोनिक्सको क्षेत्रमा शोध कार्य सुरु गरेका थिए। त्यहाँ उनले यही विषयमा अनुसन्धान गर्ने समूह समेत बनाए। लेभेदेव संस्थानमा प्रोकोरोभले निकोलाई बासोभसँग मिली सूक्ष्म तरङ्गी वर्णपट शास्त्रमा गरेको अनुसन्धानले आणविक प्रकम्पकको धारणाको विकास भयो। उनीहरूले यस सम्बन्धी सैद्धान्तिक अध्ययन गरी एमोनियामा कार्य गर्ने आणविक प्रकम्पक निर्माण गरे। सन् 1955 उनीहरूले ऋणात्मक शोषण पद्धतिको विकास गरे, जसलाई तान्ने पद्धतिको नामले चिनिन्छ। भाइ बहिनीहरू, त्यसपछि प्रोकोरोभले इलेक्ट्रोनिक परा चुम्बकीय अनुनाद सम्बन्धी कार्य गरे। उनले रुबी स्पटिकको इलेक्ट्रोनिक पराचुम्बकीय अनुनाद वर्णपटको अध्ययन गरी लेजरमा यसलाई प्रयोग गर्न सकिने कुरा समेत पत्ता लगाए। भाइ बहिनीहरू, उनीहरूले धेरै पद्धतिहरूको संयोजनबाट मेसरको विकास गरी त्यसका गुणहरूको अध्ययन गरे। मेसर भन्नाले एउटै तरङ्ग लम्बाइ भएको समानान्तर विद्युत चुम्बकीय तरङ्गहरू हुन्, जुन अत्यन्तै शक्तिशाली हुन्छन्। भाइ बहिनीहरू, यो उपकरण खगोल विज्ञान, अन्तरिक्ष विज्ञान, चिकित्सा, उद्योग, दूरसञ्चार र अनुसन्धानका क्षेत्रमा अत्यन्तै उपयोगी समेत साबित भयो। ईपीआर पद्धतिले स्वतन्त्र रेडिकलहरूको अध्ययन गर्न सजिलो भयो। यस्ता रेडिकलहरू पराचुम्बकीय अवस्थाबाट प्रतिचुम्बकीय अवस्थामा परिवर्तन हुँदा गुणहरूमा देखिने परिवर्तनको अध्ययन गर्न सहयोगी भए। क्वान्टम इलेक्ट्रोनिक्सको क्षेत्रमा महत्वपूर्ण शोध कार्य गरी मेसर र लेजरको निर्माणमा ठोस योगदान पुर्याए बापत प्रकुरोभलाई सन् 1964 नोबेल पुरस्कारको आधा भाग संयुक्त रूपमा उनका सहकर्मी निकोलाई बासोभका साथ प्रदान गरियो। भाइ बहिनीहरू, पुरस्कारको बाँकी आधा भाग मेसर लेजर सिद्धान्तको विकास गर्ने अमेरिकाली भौतिकविद चार्ल्स स्टोन्सलाई दिइयो। पछिल्ला वर्षहरूमा उनले ठोस लेजर र तिनको उपयोगिता सम्बन्धी कार्य गरे। सन् 1941 भूगोलविद गालिना सिलेपिनासँग विवाहित प्रकोरोभ एक पुत्र केरिलका पिता भए। यो त भयो सन् 1964 भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार जित्न सफल अलेक्सान्द्र मिखालोभिच प्रकोरोभका बारेमा तिमहरूका लागि प्रेरणादायी प्रसंग। अब यो प्रेरणादायी प्रसंग पछि पालो भएको छ एउटा गीत सुनाउने।
छानु लाजा पापा ल्याए ल्याए गालोको कलम र कापी किनी ल्याए पिपी गर्ने बाजा पनि तिमलाई भनी ल्याए निगालोको कलम र कापी किनी ल्याए पिपी गर्ने बाजा पनि तिमलाई भनी ल्याए राम्रो राम्रो किताब जति छानी छानी ल्याए तिमीलाई सिलोटर खरी बोकी ल्याए पापा ल्याए छानी मैया छानु लाजा पापा ल्याए ल्याए जानु पर्छ बुझ्नु पर्छ पाठशाला जाऊ पढ्नु पर्छ गुन्नु पर्छ मन चित लाऊ जानु पर्छ बुझ्नु पर्छ पाठशाला जाऊ पढ्नु पर्छ गुन्नु पर्छ मन चित लाऊ पिता माता गुरुजनको अर्थ सधैँ मान भविष्यका उज्जवल तारा तिमी हुन्छौ जान
सुमधुर गीत पछि अब पालो भएको छ एउटा कथा सुनाउने। यो कथा हामीले कान्तिपुरको कोपिला साप्ताहिकबाट लिएका छौ। कथाको शीर्षक छ साथी र यसलाई लेख्नु भएको छ उपासना बरालले। एउटा घना जंगलमा बाँदरहरूको समूह बस्थ्यो। भाइ बहिनीहरू, समूहमा एउटा बच्चा बाँदर पनि थियो। उसको नाम चंखे थियो। चंखे समूहकै एउटा मात्र बच्चा थियो। उसँग बोल्न र खेल्न कोही पनि साथी थिएनन्। ठूला बाँदरहरू कहिले सँगै बसेर घर व्यवहारका कुरा गर्थे त कहिले रुखका हाँगामा मचिएर पिङ खेल्थे। कहिले सबैजना मिलेर खाना खोज्न जान्थे। चंखे सानै छ भनेर उसलाई केही काम गर्न दिइदैनथ्यो र सधैं छाडेर जान्थे। चंखे दिनभरि एक्लै हुन्थ्यो। उसलाई पनि आफूसँग मिल्ने एक साथी भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। भाइ बहिनीहरू साथी भए मनका कुरा सुनाउन हुन्थ्यो, रुखका हाँगा समातेर पिङ खेल्न हुन्थ्यो। चंखेले आफूसँग मिल्ने एउटा साथी खोज्ने विचार गर्यो। एक दिन घरका सबै ठूला सदस्य खानाको खोजीमा निस्किएपछि ऊ पनि साथी खोज्न निस्कियो। भाइ बहिनीहरू हिँड्दै जाँदा चंखेले एउटा ठूलो तलाउ देख्यो। तलाउमा अजङ्गको गोही थियो। उसले दिलमा रोकिएर बिस्तारै गोहीलाई सोध्यो, तिमी मेरो साथी बन्छौ हो? उसको कुरा सुनेर गोहीले आफ्नो लामो थुतुनो पानीबाट बाहिर निकाल्यो र हाई काड्यो। हाई काट्दा त्यसका तिखा तिखा दाँत टलक्क टल्किए। त्यो बेलामा पो चंखेलाई आफ्ना हजुरबा र त्यो गोईको कथा याद आयो। अंगुर दिएर साथी बनाएपछि एक दिन गोहीले उसका हजुरबालाई घुमाउन लान्छु भनेर नदीको बीचमा पुर्याएछ र तेरो मुटु कलेजो खान्छु भनेछ। हजुरबा निकै चलाक थिए। उनले पनि आफ्नो मुटु कलेजो रूपमै झुन्ड्याएको छ भनेर बचेछन्। बाफ्रे बा, गोईले केही बोल्न नपाउँदै चंखे त्यहाँबाट भाग्यो र अलि अगाडिको रूखमा गएर अड्डियो। भाइ बहिनीहरू तिमी मेरो साथी बन्छौ? चंखेले रूखको हाँगामा छाती फर्काएर बसेको भङ्गेरालाई सोध्यो। साथी बनेर के गर्नु? तिमी म जस्तो चिटिक्क परेको छैनौ र म जसरी माथि माथि आकाशमा उड्न पनि सक्दैनौ। भङ्गेरो यति भनेर आफ्नो गुँडतिर भुर्र उड्यो। भाइ बहिनीहरू यस्तो घमण्डीको त साथी बन्न पनि हुँदैन, चंखेले आफ्ना पातला औंलाले टाउको कनाउँदै सोच्यो। चंखे अलि पर गयो। जंगलमा हिँड्दा हिँड्दा उसले एउटा सिंहको गुफा देख्यो। सिंहलाई त साथी बनाउनु हुँदैन, पालो बाँधेर खान्छ। ऊ फटाफट अगाडि बढ्यो। हिँड्दा हिँड्दै चंखे अल्झेर लड्यो। भाइ बहिनीहरू उसले के रहेछ भनेर टाउको उठाएर हेर्यो। कछुवा पो रहेछ। तिमी मेरो साथी बन्छौ? चंखेले कछुवाको खपटा टकटक पार्दै सोध्यो। म तिम्रो साथी बन्न लायक छैन। तिमी छिट्टो हिँड्छौ, रुखमा चढ्छौ, म त्यस्तो केही गर्न सक्दिन, कछुवाले भन्यो। ए हो त नि भन्दै चंखे फेरि त्यहाँबाट पनि हिँड्यो। हिँड्दा हिँड्दै उसले रुखको हाँगामा एउटा उल्लु देख्यो। तिमी मेरो साथी बन्छौ? चंखेले निदाइरहेको उल्लुलाई कोट्याएर सोध्यो। म तिम्रो साथी बन्न सक्दिन, तिमी दिनमा उठेर रातमा सुत्छौ, म चाहिँ दिनमा सुतेर रातमा उठ्छु। हामी साथी भयौँ भने त बोल्न पनि मुस्किल पर्छ, यति भनेर उल्लु फेरि सुत्यो। चंखेले यताउति हेर्यो। अलि पर्तिर एउटा गधा चढ्दै रहेछ। मेरो साथी बन न है, उसले गधालाई अनुरोध गर्यो। भाइ बहिनीहरू ढ्याँचु ढ्याँचु गधाले टाउको उठाएर अनौठो आवाज निकाल्यो र फेरि चढ्न थाल्यो। यस्ताको साथी बनेर के फाइदा, चंखेले सोच्यो र आफ्नो बाटो लाग्यो। भाइ बहिनीहरू उसले बाटामा एउटा खोला देख्यो। खोलामा माछा पौडिँदै थिए। मेरो साथी बन न है, नदी किनारमा आइपुगेको एउटा माछालाई चंखेले सोध्यो। हुँदैन, तिमी पानीमा बस्न सक्दैनौ अनि म जमिनमा बस्न सक्दिन, यति भनेर माछा अर्कोतिर लाग्यो। भाइ बहिनीहरू चंखे पनि अँध्यारो अनुहार लगाएर त्यहाँबाट हिँड्यो। मेरो कोही साथी भएन, मसँग खेल्ने बोल्ने कोही छैन, चंखे नजिकैको रुखको फेदमा बसेर क्वा क्वा रुन थाल्यो। तिमी नरो, म तिम्रो साथी बन्छु नि, कतैबाट आवाज आयो। को हौ तिमी? चंखेले रुन बन्द गरेर यताउति हेर्यो। म भन्दै एउटा लोखर्के चंखेका अगाडि आइपुग्यो। तिमी रुख चढ्न सक्छौ? चंखेले सोध्यो। सक्छु नि, मेरो गुँड त ऊ त्यो रुखको टोड्कामा छ नि, लोखर्केले भन्यो। आऊ मेरो घर जाउँ। चंखे लोखर्केसँग उसको घरमा गयो। दुवैले केही बेर कुराकानी गरे, रुखका हाँगामा चढेर खेले। त्यो दिनदेखि चंखे र लोखर्के असल साथी बने। भाइ बहिनीहरू यो त भयो कान्तिपुरको कोपिला साप्ताहिकबाट लिएको कथा साथी शीर्षकमा यसलाई लेख्नु भएको हो उपासना बरालले। कस्तो लाग्यो त तिमीहरूलाई यो कथा? मलाई त एकदम राम्रो लाग्यो। साथीभाइ भएन भने पनि कस्तो नमजा हुन्छ नि, हो कि होइन भन त? तिम्रो एकदम मिल्ने साथी, एक दिनमा स्कुल आएन भने पनि तिमीहरूलाई कस्तो नमजा लाग्छ नि। हो, चङ्खेलाई पनि त्यस्तै भएछ। त्यही भएर साथीभाइहरूसँग सधैँ मिलेर बस्नुपर्छ। साथीभाइहरूसँग झगडा पनि गर्नु हुँदैन। एक दिन मात्र बोल्न पाइएन भने पनि कति नमजा हुने रहेछ नि, हो कि होइन भन त? हो, यही कुरा आजको कथाबाट तिमीहरूले सिक्यौ होला भन्ने लाग्छ मलाई। आजलाई बालबाटिका यति नै। तिमीहरूले यस्तै विभिन्न सामग्रीहरू हामीलाई पठाउन चाहन्छौ भने नि हाम्रो ठेगाना हो कार्यक्रम बालबाटिका, पोस्ट बक्स नम्बर 634, सिंहदरबार, काठमाडौँ। त्यसै गरी तिमीहरू इमेलको सुविधा भएको ठाउँमा छौ भने नि त्यो बेलामा चाहिँ balbatika624@gmail.com यसमा तिमीहरूले आफ्ना सामग्रीहरू पठायो र प्रेषित गर्न अथवा प्रसारण गर्न योग्य छन् भने हामी ती सामग्रीहरूलाई कार्यक्रममा समेट्ने छौँ। आजको लागि बालबाटिका यति नै। अर्को साता फेरि पनि विविध सामग्रीहरूसँगै उपस्थित हुने वाचा गर्दै प्राविधिक दाजु मोहन काफ्ले र म रीता तिमल सिन्हा बिदा हुन्छु। नमस्ते।
जय।